नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै अर्जुन पोखरेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त, आजै शपथ ग्रहण, 3 सदस्यीय मन्त्रीमण्डल गठन, माओवादीले भने मन्त्री पठाएन।
मधेस आन्दोलनका शहीद परिवारबाट एक एकजना सदस्यलाई रोजगारी दिने प्रदेश नम्बर 2 को पहिलो मन्त्री परिषदको निर्णय। प्रदेश नम्बर 6 मा महेन्द्र बहादुर शाही र 7 मा त्रिलोचन भट्ट मुख्यमन्त्री नियुक्त।
फागुनको अन्तिमसम्म राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव गर्ने निर्वाचन आयोगको प्रस्ताव, केही दिनमै चुनावको मिति तोकिने।
अमेरिकाको फ्लोरिडामा एक स्कूलमा भएको गोलाबारीमा 17 जनाको ज्यान गयो, 20 जना घाइते, गोली चलाएको आरोपमा 1 जना पक्राउ।
र विश्व क्रिकेट लिग डिभिजन 2 को उपाधिका लागि नेपाल र युएईबीचको खेल चल्दै 278 रनको लक्ष्य पछ्याएको नेपालको सम्हालिएको प्रदर्शन।
तपाईँ हामी सबै मिली गरौं एउटै इच्छा, छोरा र छोरीलाई बरोबरी शिक्षा, कोहीलाई काखा कोहीलाई पाखा रूढीवाद त्यागौं, चुलो चौको मात्र होइन संसार नै ढाकौं, आमा नारी छोरी नारी श्रीमतीनी नारी पढ्न नछुटुन है कोही गरौं खबरदारी।
USAID को आर्थिक सहयोग में संचालित हरियो वन कार्यक्रम द्वारा जनहित में जारी संदेश।
कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय रामपुर चितवनको जरुरी सूचना।
यस संकाय अन्तर्गतका प्राकृतिक स्रोत व्यवस्थापन कलेज पाकृवास धनकुटा र टिकापुर कैलालीमा शैक्षिक सत्र 2074-75 अध्ययनको लागि फारम भर्ने अन्तिम मिति यही फागुन 3 गते भनिएकोमा विशेष कारणवश फागुन 9 गतेसम्म म्याद थप गरिएको छ। साथै फागुन 7 गते हुने भनिएको प्रवेश परीक्षा फागुन 12 गते लिइने बेहोरा समेत जानकारी गराइन्छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालको 41औं प्रधानमन्त्री बन्नुभएको छ। नेकपा माओवादी केन्द्रको समर्थनमा ओली आज दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुभएको हो। ओलीले देश र जनताका नाममा शपथ लिनुभएको छ।
म केपी शर्मा ओली
मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु
कि
देश र जनताको नाममा शपथ लिन्छु कि नेपालको राजकीय सत्ता र सार्वभौम सत्ता
नेपाली जनतामा निहित रहेको
नेपालको संविधान प्रति पूर्ण वफादार रहँदै प्रधानमन्त्री पदको कामकाज प्रचलित कानूनको अधीनमा रही
मुलुक र जनताको सोझो चिताई
कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई ईमानदारीताका साथ गर्नेछु
र
आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा
पदमा बहाल रहँदा वा नरहँदा
जुनसुकै अवस्थामा पनि
प्रचलित कानूनको पालना गर्दा बाहेक
अरू अवस्थामा
कुनै किसिमबाट पनि
प्रकट वा संकेत गर्ने छैन।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधान न्यायाधीश, सुरक्षा निकायका प्रमुख, प्रदेशका मुख्यमन्त्रीहरू, कूटनीतिक नियोगका प्रमुख लगायतका विशिष्ट व्यक्तिहरू पुगेका थिए। आजै प्रधानमन्त्री ओलीको नेतृत्वमा 3 सदस्यीय मन्त्री परिषद समेत विस्तार गरिएको छ। एमालेका लालबाबु पण्डित जनसंख्या तथा वातावरण मन्त्रीमा नियुक्त हुनुभएको छ भने थममाया थापालाई महिला बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी दिइएको छ। पण्डित र थापालाई पनि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउनु भएको हो। यसअघि आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा 76 को उपधारा 2 अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो। नवनियुक्त प्रधानमन्त्री ओलीले 30 दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ। वाम गठबन्धन बनाएर चुनावमा गएका एमाले र माओवादीसँग स्पष्ट बहुमत रहेको छ। यसअघि ओलीको पक्षमा बहुमत पुगेको राष्ट्रपति समक्ष दावी गर्न एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नारायण काजी श्रेष्ठ सहितका नेताहरू शीतल निवास पुगेका थिए। जीवनकालमा दोस्रो पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीको राजनीतिक जीवन 40 वर्षभन्दा लामो छ। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको संक्षिप्त जीवनी प्रस्तुत गर्दै हुनुहुन्छ साथी रुबिना श्रेष्ठ।
आज दोस्रो पटक प्रधानमन्त्री बनेका खड्गप्रसाद ओली अर्थात केपी शर्मा ओलीको जन्म 2008 सालको फागुन 11 गते तेह्रथुम जिल्लाको इवा गाउँमा भएको थियो। बुवा मोहन प्रसाद ओली र आमा मधु ओलीका छोरा केपी शर्मा ओली सानै उमेरदेखि नै चतुर स्वभावको हुनुहुन्थ्यो। झापामा विद्यालय जीवन शुरू गरेर ओलीले कक्षा 4 सम्मको अध्ययन गाउँमै पूरा गर्नुभएको थियो। एसएलसी भने उहाँले झापाको आदर्श माध्यमिक विद्यालयबाट 2028 सालमा उत्तीर्ण गर्नुभयो। 2022 सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले 2026 सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो। 2028 सालको झापा आन्दोलनका प्रमुख मध्येका एक ओली पनि हुनुहुन्थ्यो। आन्दोलनकै क्रममा ओली 2028 सालमै जेल पर्नुभयो। ओली तत्कालीन नेकपा मालेको संस्थापक नेता समेत हुनुहुन्छ। पञ्चायती व्यवस्था विरूद्धको संघर्षका क्रममा ओली 2028 देखि 2044 सालसम्म 10 पटक गिरफ्तार हुनुभएको छ भने 14 वर्ष जेल जीवन पनि बिताउनु भएको छ। जेलमा रहँदा उहाँले अध्ययनलाई महत्व दिनुभएको थियो। त्यसैले त अहिले पनि उहाँले 14 वर्ष जेल बस्दा कम्तीमा एक ट्रक किताब पढेको मान्छे हुँ भन्दै ठट्टा पनि गर्नुहुन्छ। प्रधानमन्त्री ओली यसअघि गृहमन्त्री र उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री समेत हुनुभएको थियो। उहाँ 2051 सालदेखि 2052 सालसम्म मनमोहन अधिकारीको लोकप्रिय सरकारमा गृहमन्त्री हुनुभयो। 2063 सालमा ओली तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मन्त्रीमण्डलमा उपप्रधान तथा परराष्ट्र मन्त्री हुनुभयो। ओली 2048 सालमा झापा क्षेत्र नम्बर 6 र 2059 सालमा झापा क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। उहाँ 2048, 2051 र 2056 को आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नम्बर 6 प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो। पहिलो संविधान सभा निर्वाचन 2064 भने उहाँ झापाको क्षेत्र नम्बर 7 पराजित हुनुभयो। तर संविधान सभाको दोस्रो चुनावमा उहाँले त्यही क्षेत्रमा विजय हात पार्नुभयो। यो पटकको प्रतिनिधि सभा चुनावमा भने उहाँ झापा क्षेत्र नम्बर 5 विजय हुनुभयो। यसअघि नेकपा एमालेको संसदीय दलको नेता भएका ओलीलाई आज बिहान बसेको एमाले संसदीय दलको बैठकले पनि संसदीय दलको नेता चुनेको छ। 2049 सालमा नेकपा एमालेको स्थायी कमिटि सदस्य भएका ओली 2065 सालमा भएको 8 महाधिवेशनमा झलनाथ खनालसँग पार्टी अध्यक्षमा पराजित हुनुभएको थियो। तर 2071 सालको असारमा भएको 9 महाधिवेशनबाट माधव कुमार नेपाललाई हराएर ओली एमालेको अध्यक्ष बन्नुभएको हो। 2065 सालपछि भएको ओलीको उदय र लोकप्रियता देखेर स्वयं एमालेका नेताहरू पनि अचम्ममा पर्ने गरेका छन्। ओली यसअघि 2072 असोज 24 माओवादीको समर्थनमा नेपालको 38 प्रधानमन्त्री बन्नुभएको थियो। तर आफूसँग गरेको सहमति ओलीले मिसेको भन्दै माओवादीले साथ छाडेपछि उहाँले 2073 सालको साउन 9 प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो। भारतीय नाकाबन्दीका बेला प्रधानमन्त्री ओलीले भारतसँग नझुकेर देखाएको अडानलाई नेपाली नागरिकले बलियो साथ दिएका थिए। भारतसँगको नाकाबन्दीबाट पाठ सिक्नुपर्ने भन्दै ओलीले चीनसँगका नाका खोल्न चीनसँग जोडिएका नाकासम्म पुग्ने बाटो फराकिलो बनाउने योजना शुरू गर्नुभएको थियो। तर नाकाबन्दीका बेला नागरिकले दाउरा पनि नपाएको बेलामा ओलीले घर घरमा ग्यास पाइप पुर्याउने, काठमाडौँमा मेट्रो रेल कुदाउने र नेपालले आफ्नै पानी जहाज चलाउने भाषण गर्दा भने केही आलोचना सहनु पर्यो। 2073 सालको साउनमा माओवादीको साथ गुमाएकाले ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिइसकेपछि माओवादी र एमालेको वाकयुद्ध नै चलेको थियो। कांग्रेस र माओवादीको सरकारलाई एमाले रिमोटबाट चलेको सरकार भन्दै आएको थियो। यसै वर्षको वैशाख असार र असोजमा भएको स्थानीय तहको चुनावमा पनि एमाले र माओवादीले एकअर्कालाई मुख्य शत्रु जस्तै मान्दै आएका थिए। तर असोजपछि भने माओवादी र एमाले बीच एकाएक सहमति भयो र प्रतिनिधि सभा तथा प्रदेशसभामा गठबन्धन बनाएर चुनावमा गए। 60-40 को भागभण्डा गरेर चुनावमा गएका एमाले र माओवादीले अपेक्षा अनुसारकै नतिजा ल्याएपछि ओली आज माओवादीकै समर्थनमा प्रधानमन्त्री बन्नुभएको छ। दुवै पार्टीले 5 वर्षसम्म स्थिर सरकार बनाएर देशलाई आर्थिक समृद्धितर्फ लैजाने पटक पटक वाचा गरेकाले यो सरकारबाट नागरिकले धेरै आशा पनि राखेका छन्। भाषण गर्दा उखान डुक्कालाई प्रयोग गर्ने बानीका कारण उहाँको भाषण धेरैले रूचाउँछन्। ओली हाल भक्तपुरको बालकोटमा बस्दै आउनु भएको छ।
यसअघि आज बिहान देशको नाममा सम्बोधन गर्दै नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ। देउवा गएको जेठ 23 गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो। राजीनामासँगै देशको नाममा सम्बोधन गर्दै तत्कालीन प्रधानमन्त्री देउवाले तीन तहको चुनाव सम्पन्न गर्नु नै सरकारको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो।
राजनीतिक सहमतिका साथ सबै दलहरूलाई निर्वाचनमा सहभागी गराउनुपर्ने थियो। यस्तो अवस्थामा मेरो नेतृत्वमा नयाँ सरकार गठन भयो। सबै दलहरूको सहभागितामा प्रदेश नम्बर 2 को स्थानीय तहको निर्वाचन तथा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सम्पन्न गराउन सफल भयो। स्थानीय प्रदेशिक संघीय तीनै तहमा निर्वाचन निकायको गठनबाट हामी सबैको चाहना बुमरिम समृद्ध नेपाल निर्माणको अभियानका लागि मजबुत लोकतान्त्रिक आधारशिला निर्माण भएको छ। यसका लागि सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई म हार्दिक धन्यवाद एवं बधाई ज्ञापन गर्न चाहन्छु।
निर्वाचन आयोग आफ्नो 50 वर्ष राजनीतिक इतिहासमा आफूले देशका लागि यति ठूलो काम गर्न पाउँछु भन्ने कल्पना पनि नगरेको भन्दै देउवाले संक्रमणकालको अन्त्यका लागि काम गर्न पाउनु र सफल हुनु आफ्नो जिन्दगीकै सबैभन्दा महत्वपूर्ण काम भएको पनि बताउनुभयो।
22 सालमा नेपालको प्रजातान्त्रिक आन्दोलनका भूमिका त्यस बेलाका युवक सेला देवालाई संविधान सभा संविधान गर्ने निर्माण गर्ने समृद्ध नेपाल निर्माण गर्ने विधिको सपना पूरा गर्ने अभियानको संविधान कार्यान्वयनको चरणमा नेतृत्वमा आफैले गर्न भन्ने आशा थिएन लागेको पनि थिएन। नेपालको अत्यन्त विकट डडेलधुरा जिल्लामा जन्मिएको 50 वर्षभन्दा लामो राजनीतिक यात्रामा करिब 9 वर्ष जीवन बिताएको व्यक्तिका लागि यो कार्य सम्पन्न गर्न सक्नु सन्तोषको विषय भएको छ।
निर्वाचन आयोगको आचार संहिताका कारण सरकारले चाहे जसरी विकास निर्माणका काम गर्न नसके पनि तराई मधेस द्रुत मार्गको काम अगाडि बढाउनु, मेलम्ची खानेपानीको काम अन्तिम चरणमा पुग्नु, अरूण तेस्रो र माथिल्लो तामाकोशी जस्ता जलविद्युत आयोजनाको शुरूआत गर्नु यो सरकारले गरेका महत्वपूर्ण विकास निर्माणका काम रहेको प्रधानमन्त्री देउबाको भनाइ थियो। छिमेकी देश चीन र भारतसँग समान सम्बन्ध राखेको भन्दै देउवाले आफूले गरेको भारतको राजकीय भ्रमणले नेपाल र भारतको सम्बन्ध मजबूत बनाएको पनि दावी गर्नुभयो।
पार्टी एकतामा कुरा नमिलेका कारण माओवादी भने आज सरकारमा सहभागी भएन। हिजो बेलुका नै पार्टी एकताको घोषणा गर्ने हल्ला चले पनि हिजो रातिसम्म बसेको पार्टी एकता संयोजन समितिको बैठकमा पार्टीको नेतृत्व र कार्यदिशाको बारेमा कुरा नमिलेको माओवादीका नेताहरूले बताएका छन्। एमालेका नेताहरू जनताको बहुदलीय जनवाद जबज छाड्न पनि तयार नभएको र पार्टीको नेतृत्व प्रचण्डलाई दिन पनि राजी नभएपछि माओवादीले तत्काल आफ्ना मन्त्री सरकारमा नपठाएको माओवादीका एक नेताले उज्यालोलाई जानकारी दिए। माओवादीले पार्टी एकता र सरकार गठनको विषय प्याकेजमै टुङ्ग्याउने बताइरहेको छ भने एमाले सरकार गठनपछि पनि पार्टी एकताको विषय टुङ्ग्याउन सकिने बताउँदै आएको छ। पार्टी एकतामा एमालेका नेताहरूको प्रस्तुति चित्त बुझ्दो नभएको भन्दै आज बिहान माओवादीका अध्यक्ष प्रचण्ड ओलीलाई प्रधानमन्त्री बनाउने दावी पेश गर्न शीतल निवास नगई सिन्धुलीको एक कार्यक्रममा जानुभएको थियो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी,
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
लटरी चिट्ठाका नाममा भइरहेको ठगी सम्बन्धमा आइएमई लिमिटेडबाट जनहितमा जारी अत्यन्त जरुरी सूचना।
अनलाइन फोन, भाइबर, इमो, व्हाट्सएप लगायतका माध्यम प्रयोग गरी लटरी चिट्ठा पर्यो भने ठगी गर्ने गरेको पाइएकाले यस्ता प्रलोभनमा नपर्न सम्पूर्ण सर्वसाधारणमा आइएमई लिमिटेड हार्दिक अनुरोध गर्दछ।
लटरी चिट्ठाका नाममा भइरहेको ठगीबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ।
आइएमई लिमिटेड, पानी पोखरी, काठमाडौँ।
फोन नम्बर 01443600, टोल फ्री नम्बर 1650015।
बाली संरक्षण निर्देशनालय हरिहर भवनको अनुरोध।
रासायनिक विषादीहरू मानव स्वास्थ्यका लागि घातक हुन्छन्। रासायनिक विषादी प्रयोग गरेपछि बालीमा त्यसका अवशेष नष्ट हुन केही समय पर्खिनुपर्छ। विषादी अनुसार पर्खनुपर्ने समय फरक फरक हुन्छ। प्रयोगकर्ताले विषादी किन्दा नै सुरक्षित प्रयोग विधि र पर्खिनुपर्ने समय सम्बन्धी जानकारी विक्रेतासँग बुझ्ने, विषादीको लेभल पढेर जानकारी लिने अथवा कृषि प्राविधिकसँग बुझेर मात्र प्रयोग गर्ने बानी बसालौं।
विषादीको सुरक्षित प्रयोगमा ध्यान दिऊ। सबैले मनन गरौं, विषादीहरू बेच्ने हुन्, औषधि होइनन्।
कृषि विभाग, बाली संरक्षण निर्देशनालय, हरियर भवन, ललितपुर।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। एटिन्जेला हामीले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त, आजै शपथ ग्रहण, तीन सदस्यीय मन्त्रीमण्डल गठन, माओवादीले भने सरकारमा मन्त्री पठाएन, मधेस आन्दोलनका शहीद परिवारबाट एक एकजना सदस्यलाई रोजगारी दिने, प्रदेश नम्बर दुईको पहिलो मन्त्री परिषदको निर्णय लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। प्रदेश नम्बर दुईको पहिलो मन्त्री परिषद बैठकले मधेस आन्दोलनका शहीद परिवारका एकजना सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ। मुख्यमन्त्री लालबाबु राउतको शपथ ग्रहणपछि बसेको मन्त्री परिषदको पहिलो बैठकले मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका तथा अशक्त घाइते भएका परिवारका एक सदस्यलाई रोजगारी दिने लगायतका पाँचवटा निर्णय गरेको हो। आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवको आन्दोलनमा भएका घाइतेको उपचारका साथै प्रदेशमा उपलब्ध हुने स्वास्थ्य, शिक्षा लगायतका सुविधा एवं शहीद तथा घाइते परिवारलाई उपचार खर्च दिने निर्णय गरिएको जानकारी दिनुभयो।
यसैबीच प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। मुख्यमन्त्री राईले शपथ ग्रहण गरे लगत्तै मन्त्री परिषद विस्तार गर्नुभएको छ। हिक्मत कार्कीलाई आन्तरिक मामिला तथा कानून, इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र जीवन घिमिरेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। यस्तै जगदीश प्रसाद कुसीहितलाई पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ। यस्तै प्रदेश नम्बर एकको पहिलो बैठकले विभिन्न स्थानमा परिवर्तनका लागि योगदान दिएर शहादत प्राप्त गरेका ठाउँहरूको पहिचान गरी ती बस्तीलाई नमूना बस्तीको रूपमा लैजाने निर्णय पनि गरेको छ।
यस्तै प्रदेश नम्बर छको मुख्यमन्त्रीमा माओवादी केन्द्रका महेन्द्रबहादुर साई नियुक्त हुनुभएको छ। माओवादी केन्द्रका प्रदेश छका संसदीय दलका नेता समेत रहनुभएका साईलाई प्रदेश प्रमुख दुर्गाकेशर खनालले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। यस्तै प्रदेश सातको मुख्यमन्त्रीमा माओवादी केन्द्रका त्रिलोचन भट्ट नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख मोहनराज मल्लले भट्टलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। भट्टले शनिबार शपथ लिनुहुनेछ।
यस्तै पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। पोखरेललाई प्रदेश प्रमुख उमाकान्त झाले शपथ गराउनु भएको हो। मुख्यमन्त्रीको शपथसँगै पोखरेलले तीन सदस्यीय मन्त्रीमण्डल पनि विस्तार गर्नुभएको छ। मुख्यमन्त्री पोखरेलले पाँच नम्बरको भौतिक पूर्वाधार विकास मन्त्रीमा एमालेका बैजनाथ चौधरी र आन्तरिक मामिला तथा कानून मन्त्रालयमा माओवादी केन्द्रका कुलप्रसाद केसी सोनामलाई नियुक्त गर्नुभएको हो। दुवैजनाले आज शपथ पनि लिनुभएको छ।
यस्तै प्रदेश दुईको लागि एमाले संसदीय दलको नेतामा सत्यनारायण मण्डल चार मत अन्तरले निर्वाचित हुनुभएको छ। प्रदेश दुईमा एमाले संसदीय दलको नेताको लागि आज भएको चुनावमा मण्डलले 12 मत प्राप्त गर्नुभयो भने उहाँसँग पराजित हुनुभएका शत्रुघ्न महतोले 8 मत ल्याउनुभयो।
राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको मिति घोषणा, तयारी, राजनीतिक संवाद संयन्त्र गठन लगायतका विषयमा निर्वाचन आयोगले आज आयोगमा राजनीतिक दलका नेताहरूसँग छलफल गरेको छ। बैठकमा आयोगले यही फागुनको अन्तिमसम्म राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव सम्पन्न गर्ने गरी कार्यतालिका प्रस्ताव गरेको र दलहरूले आयोगको प्रस्तावलाई समर्थन गरेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो। निर्वाचन आयोगले सरकारसँग परामर्श गरेर केही दिनमै राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको औपचारिक मिति तोकिने जानकारी पनि दिएको छ।
वैकल्पिक ऊर्जाको विकास र नियमन गर्न सरकारले ग्रिड कनेक्टेड वैकल्पिक विद्युत ऊर्जा विकास सम्बन्धी कार्यविधि 2074 सञ्चालनमा ल्याएको छ। कार्यविधिले ऊर्जा उत्पादन आयोजना र त्यस सम्बन्धी प्रसारण लाइनलाई राष्ट्रिय लाइनमा जोड्न सरल, सहज र पारदर्शी बनाउन सहयोग गर्नेछ। ऊर्जा मन्त्रालयले वैकल्पिक ऊर्जा उत्पादन आयोजना तथा त्यस सम्बन्धी प्रसारण लाइनलाई राष्ट्रिय प्रणालीमा जोड्नका लागि कार्यविधि सञ्चालनमा ल्याएको हो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ,
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू,
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आइसियु सिसियु एनआइसियु को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिङ रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
नेपालकै ठुलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्वज्योति मल जमल, चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज।
माछापुच्छ्रो स्कुल कुसुन्ती ललितपुर, द स्कुल फर चेन्ज मेकर्स, नाउ ओपन इट्स किन्डर गार्डन वेयर एभ्री चाइल्ड एक्सप्लोर्स देयर फुल पोटेन्सियल। फर विजिट कन्ट्याक्ट 01-5193-144, 01-5193-884। Machaputra School, Kusunti, Lalpur. For visit, contact 01-5193-144, 01-5193-884.
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। नेपाल उद्योग परिसंघले आज गठन भएको नयाँ सरकारबाट उद्योग क्षेत्र उत्साहित भएको जनाएको छ। प्रधानमन्त्रीमा केपी शर्मा ओलीले शपथ लिए लगतै विज्ञप्ति मार्फत परिसंघले समृद्ध नेपाल हेर्ने नेपालीको धोको नयाँ सरकारले पूरा गर्नेमा परिसंघ आशावादी रहेको पनि जनाएको छ। सबै तहको चुनाव सकिएर देश संघीय ढाँचाको अभ्यासमा लागेकाले नयाँ सरकारलाई राजनीतिक भन्दा पनि आर्थिक क्रियाकलापमा ध्यान दिन परिसंघले आग्रह गरेको छ।
दाङको लमहीमा बस र मोटरसाइकल ठोक्किँदा 2 जनाको ज्यान गएको छ। काठमाडौँबाट दाङको तुलसीपुरका लागि छुटेको N6-23-31 नम्बरको बस र R4-29-99 नम्बरको मोटरसाइकल ठोक्किँदा लमहीका मिन्दराज नेउपाने र घोराहीका मन्दिज कुमार गुप्ताको ज्यान गएको प्रहरीले जनाएको छ।
बागलुङको बडीगार्ड गाउँपालिका वडा नम्बर 7 बाँसकोटमा आगलागी हुँदा 2 घर जलेर नष्ट भएका छन्। स्थानीय देवबहादुर गुरुङको घरमा बिहान लागेको आगोका कारण उहाँको घर पूर्ण रूपमा जलेर नष्ट भएको हो। बाँसकोटाको घरसँगै जोडिएको ओमबहादुर गुरुङको घरमा पनि आगलागीबाट आंशिक क्षति पुगेको बडीगार्ड गाउँपालिका वडा नम्बर 7 का वडा अध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो।
इलामको फुए थप्पा स्थित थावाखोला जलविद्युत आयोजना बन्द हुँदा स्थानीयवासी समस्यामा परेका छन्। फाकफोकथुम गाउँपालिकामा रहेको थावाखोला लघु जलविद्युत आयोजनामा खराबी आएपछि त्यो क्षेत्रका 157 घरधुरी अँध्यारोमा बस्न बाध्य भएका हुन्। माघ 21 गते जलविद्युतको मेसिनमा खराबी आएकोले आयोजना बन्द भएको स्थानीय बासिन्दाले बताएका छन्। बिजुली नहुँदा धान कुटाउनका लागि पनि 1 घण्टा टाढा जानु परेको छ।
पाल्पाको तानसेनमा आजदेखि पाल्पा महोत्सव तथा व्यापार मेला शुरू भएको छ। पाल्पामा कृषि, पर्यटन, उद्योग र व्यापार, अवसर र सम्भावना छ अपार भन्ने नाराका साथ शुरू भएको महोत्सवमा 400 व्यापारिक कक्ष छन्। पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा शुरू भएको महोत्सव फागुन 13 गतेसम्म चल्नेछ।
मेरो पनि भन्नु छ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिँदै ट्वीटरमा कृष्णप्रसाद भूषाल लेख्नुहुन्छ, आम नेपाली नागरिकको चासो अनुरूप देशको हित हुने गरी काम गर्नुहोला। अस्थिरताको अन्त्य भई देशमा दिगो शान्ति, समृद्धि र देशको आमूल परिवर्तन भएको देख्न पाइयोस्।
एमाले अध्यक्ष ओली नेतृत्वको नयाँ सरकारलाई ट्वीटरमा मनोज द लुरे नाम राखेका साथीको सुझाव छ, नागरिकको नाममा शपथ खानु मात्र ठूलो कुरा होइन, नागरिकको हकितको लागि निरन्तर लागिरहने सच्चा र स्थायी सरकार बनोस्, अस्थिर राजनीतिले विश्राम लिने अवस्था आओस्। नयाँ प्रधानमन्त्री ओलीलाई शुभकामना।
ट्वीटरमै पवन पौडेलको प्रतिक्रिया छ, पहिलो कार्यकालको वाचा पूरा गर्ने मौका नयाँ प्रधानमन्त्री ओलीलाई छ, देश संघीय संरचनामा गएकाले शुरूमा गाह्रो त पर्ला नै, तर देशलाई विकास र नागरिकलाई समृद्धि दिने नयाँ अवसर छ। तर ओलीज्यू, नागरिकले कष्ट बेहोरिरहेका बेला कुर्सीमा बसेर नागरिकका वाचा नबिर्सिनुहोला।
नयाँ सरकारको जनसंख्या तथा वातावरण मन्त्रीमा लालबाबु पण्डित र महिला तथा बालबालिका मन्त्रीमा थम्माया थापा नियुक्त भएको खबर पढेर फेसबुकमा अनन्त भट्टराई भन्नुहुन्छ, ओलीज्यू, राम्रो काम गर्ने नेतालाई त राम्रो काम दिनुहोस् न, नागरिकले राम्रो सेवा पाउन सक्छन्।
अनि नेपालले एक दिवसीय विश्वकप छनौट खेल्न पाउने र देशमा नयाँ सरकार गठन भएको प्रसंगलाई जोडेर इसाक खान फेसबुकमा लेख्नुहुन्छ, खेलको नेतृत्व गर्नेले विश्वकपको ढोका उघारिसके, अब देशको नेतृत्व गर्नेहरूले पनि घोषणा पत्रमा भने बमोजिमको देश विकासको ढोका उघार्नुपर्छ।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू रुबिना श्रेष्ठ र मदन पौड्याल। अब विदेशको खबर। अमेरिकाको फ्लोरिडामा रहेको एक स्कूलमा भएको गोलाबारीमा 17 जनाको ज्यान गएको छ। पार्कल्यान्डमा रहेको स्कूलमा गोलाबारी हुँदा 20 जना घाइते भएका प्रहरीले जनाएको छ। प्रहरीले गोली चलाएको आशंकामा त्यसै विद्यालयका 19 वर्षका निकोलस क्रुजलाई पक्राउ गरेको छ। घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ।
दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकब जुमाले पदबाट राजीनामा दिनुभएको छ। आफ्नै पार्टीबाट राजीनामाका लागि दबाव बढेपछि जुमाले आज पदबाट राजीनामा दिनुभएको हो। यद्यपि पार्टीको निर्णयप्रति आफू सन्तुष्ट नभएको उहाँले बताउनुभयो। अफ्रिकन नेशनल कंग्रेस एएनसीले 75 वर्षे जुमालाई राजीनामा दिएर पार्टीका दोस्रो तहका नेता सिरिल रामाफोसाका लागि मार्ग प्रशस्त गर्न दबाव दिँदै आएको थियो। सन् 2009 राष्ट्रपतिको पद सम्हाल्दै आएका जुमामाथि भ्रष्टाचारका थुप्रै आरोप लाग्दै आएका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। आईसीसी विश्व क्रिकेट लीग डिभिजन 2 उपाधिका लागि युएईले दिएको 278 रनको लक्ष्य पछ्याएको नेपालले मध्यम प्रदर्शन गरिरहेको छ। नेपालले ताजा अवस्थामा 45 ओभर एक बलको खेल सकिँदा 6 विकेट गुमाएर 228 रन बनाएको छ। नेपालका रोहित पौडेल 23, आरिफ शेख 7, शरद देशवाकर 30, ज्ञानेन्द्र मल्ल 24, दिलीप नाथ 13 र दिपेन्द्र सिंह ऐरी 35 रन बनाएर आउट भएका छन्। नेपाललाई अब जितको लागि 29 बलमा 50 रन आवश्यक परेको छ र नेपालका 4 विकेट बाँकी छन्। क्रिजमा अहिले पारस खड्का 46 बलमा 84 रन बनाएर खेलिरहेका छन्। यसअघि युएईमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले यसअघि नामिबियामा टस जितेर पहिले ब्याटिङ गरेको युएईले 50 ओभरमा 4 विकेट गुमाएर 277 रन बनाएको थियो। युएईका लागि अशफाक मोहम्मदले 114 रन बनाए। नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र वसन्त रेग्मीले 1-1 विकेट लिए। नेपालले क्यानाडालाई र युएईले नामिबियालाई हराउँदै फाइनलमा पुगेका हुन्। हिजोको खेलमा क्यानाडामाथि 1 विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपाल एक दिवसीय विश्वकपको छनौटमा पुग्न सफल भएको छ। युएई पनि विश्वकप छनौटको लागि छनौट भएको छ। डिभिजन 2 शीर्ष 2 वेस्ट इन्डिज, जिम्बाब्वे, आयरल्यान्ड, नेदरल्यान्ड, पपुआ न्युगिनी, अफगानिस्तान, हङकङ र स्कटल्याण्डसँग 2 समूहमा विभाजित भएर प्रतिस्पर्धा गर्नेछन्।
र नेपाल आर्मी सिमरा गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ। सिमरा रंगशालामा आज भएको खेलमा वीरगंज युनाइटेडलाई 3-0 हराउँदै आर्मीले फाइनलमा 3-स्टारसँगको भेट पक्का गरेको हो। आर्मीको जितमा दिनेश हेमजन र दीप लामाले गोल गरे। सिमराले आत्मघाती 1 गोल आर्मीलाई उपहार दिएको थियो। फाइनल खेल पर्सि शनिबार हुनेछ। प्रतियोगिताको विजेताले 551,000 रूपियाँ पुरस्कार पाउनेछ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त, आजै शपथ ग्रहण, 3 सदस्यीय मन्त्रीमण्डल गठन, माओवादीले भने मन्त्री पठाएन।
मधेस आन्दोलनका शहीद परिवारबाट 1-1 जना सदस्यलाई रोजगारी दिने प्रदेश नम्बर 2 पहिलो मन्त्री परिषदको निर्णय। प्रदेश नम्बर 6 महेन्द्र बहादुर शाही र 7 त्रिलोचन भट्ट मुख्यमन्त्रीमा नियुक्त।
फागुनको अन्तिमसम्म राष्ट्रपति र उपराष्ट्र राष्ट्रपतिको चुनाव गर्ने निर्वाचन आयोगको प्रस्ताव केही दिनमै चुनावको मिति तोकिने।
अमेरिकाको फ्लोरिडामा एक स्कूलमा भएको गोलाबारीमा 17 जनाको ज्यान गयो, 20 जना घाइते, गोली चलाएको आरोपमा 1 जना पक्राउ।
र विश्व क्रिकेट लिग डिभिजन 2 को उपाधिका लागि नेपाल र युएबीचको खेल चल्दै 278 रनको लक्ष्य पछ्याएको नेपालको राम्रो प्रदर्शन।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी विष्णु विश्वकर्मा र अर्जुन पोखरेल पनि बिदा हुन्छौँ। नमस्कार।